بسم الله الرحمن الرحيم الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وبشر الصابرين وقال الله عز وجل في مقام آخر إنما يوفى الصابرون أجرهم بغير حساب وعن صهيب الرومي رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم عجبا لأمر المؤمن إن أمره له كله خير إن أصابته سراء شكر فكان خيرا له وإن أصابته ضراء صبر فكان خيرا له أو كما قال عليه الصلاة والسلام. بزرگان محترم اور پیارے بھائیوں, اس دنیا میں پیدائش سے وفات تک انسان کو جن حالات سے دوچار ہونا پڑتا ہے وہ دو طرح کے ہیں, اور صرف دو ہی طرح کے, تیسرا کچھ ہے ہی نہیں. کیا ہے؟ یا تو اس دنیا میں انسان کو راحت اور آرام کی شکل ہوگی, اور یا تکلیف اور مصیبت. اور یہ دنیا اصل میں دار الامتحان ہے, یہ سمجھ لیجیے ایگزام حال ہے, ہمارا پیپر چل رہا ہے. اس دنیا میں جو بھی انسان آیا اس کو دو پیپر ضرور دینے, ایک شکر کا پیپر اور دوسرے صبر کا. اگر راحت اور آرام کے حالات ہیں تو اس حالت میں ہم کو شکر کرنا اللہ تعالیٰ کا. شکر کا مطلب بھی سمجھ لیجیے, شکر کا مطلب کیا؟ لوگ شکر کا مطلب صرف یہ سمجھتے ہیں زبان سے شکر شکر کہہ دیا, نہیں, وہ بھی ہے شکر کی ایک شکل, لیکن شکر کا اصل مطلب یہ ہے کہ ہمیں جو بھی نعمتیں حاصل ہوں ہم یہ سمجھیں کہ اصل میں یہ اللہ کی طرف سے ہیں. چاہے ظاہر میں ہمیں دکان سے مل رہی ہو, کسی آدمی سے مل رہی ہو, کسی افراد سے, لیکن اصل میں وہ خدا کی طرف, اللہ نے جس کو چاہا ذریعہ بنا لیا, واسطہ بنا لیا. پھر اس نعمت کی بڑی قدردانی یہ ہے کہ آدمی اس نعمت کو اللہ کی مرضی کے مطابق استعمال کرے, اس کے خلاف استعمال نہ کرے. مثلاً آنکھ کی نعمت ہے, اب اس کا شکر یہ ہے کہ اب آنکھ سے آپ گناہ نہ کریں, آنکھ سے قرآن پاک کی تلاوت کریں, کعبۃ اللہ کو دیکھیں, جن جن چیزوں کی اللہ تعالیٰ نے اجازت دی اس کو دیکھیں, اور جن چیزوں سے اللہ پاک نے منع کیا ان سے اپنے کو بچائیں, یہ آنکھ کی نعمت کا شکر. اسی طرح ساری نعمتوں کو سوچتے جائیے. مجھے زیادہ لمبا مضمون سنانا ہے اس لیے میں مختصر اشارہ کر رہا ہوں. میں نے جو حدیث پاک پڑھی ہے اس میں رسول اللہ صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں عجبا لامر المؤمن ان امرہ له کل خیر, کہ مومن کا معاملہ تو بڑا ہی عجیب ہے, بڑا ہی مبارک ہے, بڑا ہی پیارا ہے, کہ مومن کے تو سارے حالات ہی اچھے ہیں, ہر حالت میں مزہ ہے, ہر حالت میں کامیابی ہے, یا یوں زبان میں کہہ لیں کہ مومن کے تو دونوں ہاتھ میں لڈو ہے. پھر تشریف فرمائی ان اصابت ہو سرا شکرا, کہ مومن کو اگر کوئی راحت ملتی ہے, نعمت ملتی ہے, آرام ملتا ہے, اس پر دل سے اللہ کا شکر کرتا ہے تو بھی اجر و ثواب کا مستحق ہوتا ہے. وَإِنَ أَصَابَتْهُ ضَرَّاءٌ صَبَرَ، اور اگر کوئی مزاج کے خلاف بات پیش آتی ہے، کوئی تکلیف دہ بات پیش آتی ہے، بیماری آ گئی، کاروبار کا نقصان ہو گیا، یا کوئی بھی آفت بلا آ گئی اور اس پر صبر کرتا ہے تو بھی اجر و ثواب کا مستحق ہوتا. یہ دوسرا جو مضمون ہے صبر والا، آج اسی کو ذرا تفصیل سے مجھے کھولنا ہے. دیکھیے جب حالات آتے ہیں تو بہت سے لوگ پریشان خاطر ہو جاتے، یا بعض لوگ اس کو منحوس سمجھنے لگتے، نحوست کی علامت سمجھتے، حالانکہ حالات کا آنا یہ کوئی نحوست نہیں. ایک صحابی رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے، کہنے لگے یا رسول اللہ مجھے آپ سے محبت ہے. حضور نے فرمایا سوچ کے بولو کیا کہہ رہے. کہا یا رسول اللہ آپ سے محبت ہے. پھر حضور نے فرمایا ان البلایا اسرع الى من يحبني من السیل الى منتہا، کہ دیکھو بلائیں اور آزمائشیں اس شخص کی طرف ایسی تیزی سے جاتی ہیں جیسے پانی اوپر سے ڈھلان کی طرف نیچے کی طرف کیسے تیزی سے جاتا ہے، ایسی جو آدمی مجھ سے محبت کرے گا اس کی طرف بلائیں آئیں گی، آزمائش آئیں گی. فرما ان البلایا اسرع الى من يحبني من السیل الى منتہا. ایک حدیث میں وہ فرمایا ان اشد الناس بلاء الانبیاء ثم الامثل فلامثل، کل لوگوں میں سب سے زیادہ آزمائش نبیوں کی ہوتی، پھر ان کی ہوتی جو جتنا زیادہ نبیوں سے قریب ہوتا ہے، علماء کی، شہداء کی، صالحین کی، جو جتنا زیادہ مرتبے میں نبیوں سے قریب ہوگا ایسی زیادہ اس پر آزمائش ہے. تو آزمائش کا آنا، حالات کا آنا، یہ کوئی نحوست نہیں ہے، کوئی پنوتی نہیں ہے، بلکہ ایک حدیث میں فرمایا ان اللہ اذا احب قوما ابتلا، اللہ تعالیٰ جس کسی قوم سے محبت فرماتے ہیں اس کو آزمائش میں ڈالتے ہیں. فَإِن رَضِيَ فَلَهُ الرِّضَى، اب اس کا امتحان ہے. امتحان کیا ہے؟ کہ وہ اللہ کے اس فیصلے پر دل سے راضی رہے. اگر وہ اللہ کے اس فیصلے پر راضی ہو گیا تو اللہ تعالیٰ بھی اس سے راضی ہو جاتا ہے. بتائیے اللہ کی رضا کتنی بڑی چیز. قرآن پاک میں ورضوان من اللہ اکبر، کہ اللہ کی رضا سب سے بڑی چیز. آپ سوچیے اللہ تعالیٰ نے ہم پر کوئی حالت ڈالی، ہم نے دل سے اس پر صبر کر لیا اور اللہ کے فیصلے پر راضی رہے، اللہ کی شکایت نہیں کی، تو اس پر اتنا اللہ خوش، اتنا خوش ہوتے ہیں کہ اپنی رضا کا پروانہ عطا فرما دے، یہ کتنی بڑی دولت. تو میرے بھائیو جو حالات آئیں تو حالات پر صبر کرنے پر خدا کی طرف سے جن انعامات کے وعدے، جو بشارتیں ہیں، ان کو آدمی سوچے. جب سوچے گا تو وہ بلا بھی آسان ہو جائے گی اور آدمی ٹینشن میں نہیں رہے گا، گھبرائے گا نہیں، خوف زدہ نہیں ہوگا. دیکھیے ایک آدمی بیمار ہوا، اب یہ بیماری کیا چیز ہے؟ بیماری پر کتنی بڑی بشارت ہے. ایک حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم، اتا رسول اللہ صلی اللہ علیہ وسلم شجرتا فہزہا فتساقط الورق ما شاء اللہ ان یتساقط، ایک مرتبہ رسول اللہ صلی اللہ علیہ وسلم ایک درخت کے پاس تشریف لائے اور حضور نے اس کو پکڑ کے جھڑجھڑایا، خوب پتے تیزی سے جھڑنے لگے. اب حضور نے فرمایا لل مصیبات ولو جا اسرع فی ذنوب ابن آدم منی فی ہادی شجرا، یہ محسوس مثال دے کے حضور نے سمجھایا کہ دیکھو جیسے یہ پتے تیزی سے کیسے جھڑ رہے ہیں درختوں سے، جب بندے پر کوئی مصیبت، کوئی بیماری، کوئی بھلا آتی ہے تو اس کے گناہ اس سے بھی زیادہ تیزی سے جھڑتے. ایک حدیث میں ارشاد فرمایا کہ جب کوئی آدمی کسی مریض کے پاس عیادت کے لیے جاتا ہے تو یخوض فی الرحمہ، یوں سمجھو وہ اللہ کی رحمت کے سمندر میں غوطے لگا رہا ہے. فَإِذَا قَعَدَ عِنْدَ الْمَرِيضِ غَمَرَتْهُ الرَّحْمَةُ، اور جب وہ مریض کے پاس، جب وہ آ کے عیادت کرنے والا بیٹھ جاتا ہے تو رحمت اس کو ڈھانپ لیتی. صحابی نے کہا یا رسول اللہ جو آدمی صحت مند ہے وہ مریض کی عیادت کو گیا ہے، جب اس کا اتنا بلند مقام ہے، اسے اتنی رحمتیں ڈھاپ رہی ہیں، اسے اتنی بشارتیں مل رہی ہیں، تو خود جس کے لیے یہ گیا ہے یعنی مریض کا کیا حال ہوگا، اس کا اللہ کا کیا مقام ہوگا، اس پر کیا کیا بشارتیں. फिर हुजूर ने फरमाया तहत जुनूब, हां मरीज के गुनाह माफ होते। अब और फरमाइए, एक हदीस में आता है मन तवज्जा अल वुजूआ सुम्मा आद अखाहुल मुस्लिम बुईदा मिन जहन्नम सबईन खलीफ। अगर कोई आदमी ने वजू किया और बावजू हालत में अपनी किसी मुस्लिम भाई की अयादत को गया, तो खाली बावजू हालत में अयादत करके जाने वाले को ये इनाम मिलता है कि इस अमल पर वो 70 साल तक जहन्नम से दूर कर दिया जाता। अब गौर फरमाइए कितना बड़ा इनाम है, और ये इनाम किसे मिल रहा है? मरीज को नहीं, मरीज की निस्बत पर जो गया है उसको मिल रहा है, तो खुद मरीज का क्या हाल हो। एक दूसरी हदीस में फरमाया कि अगर कोई आदमी अपने मुसलमान भाई की अयादत को सुबह गया है तो शाम तक 70,000 फरिश्ते उसके लिए रहमत की दुआ करते रहे, और शाम को गया है तो सुबह तक 70,000 फरिश्ते उसके लिए रहमत की दुआ करते रहे। अब आप गौर फरमाइए कि ये सारी बशारतें कि 70,000 फरिश्ते उसके लिए जो दुआ कर रहे हैं, ये किसके लिए? जो मरीज के लिए अयादत को गया है। जब उसका ये मकाम और मर्तबा है तो खुद मरीज का क्या हाल होगा। अब मरीज के बारे में सुनिए। عن عمر بن الخطاب رضي الله تعالى عنه عن النبي صلى الله عليه وسلم قال فإذا دخلت على مريض فمره। حضرت عمر بن الخطاب رضي الله عنه روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جب تم کسی مریض کے پاس جاؤ تو اس سے باقاعدہ اپنے لیے دعا کی درخواست کرو۔ کیوں؟ فإن دعاءه كدعاء الملائكة۔ کہا اب یہ اتنا پاورفل ہو چکا ہے، یہ اللہ کا ایسا مقرب اور محبوب بندہ ہو چکا ہے، اس کی دعا ایسی قبول ہوگی جیسے فرشتوں کی دعا قبول ہے۔ کہا اس کی دعا فرشتوں جیسی دعا ہو گئی، لہذا جب کسی مریض کے پاس جاؤ تو حضور حکم فرما رہے ہیں کہ باقاعدہ اس مریض سے اپنے لیے دعا کی درخواست کرو۔ بلکہ ایک حدیث میں یہاں تک فرمایا لا ترد دعوت المریض حتی یبرع، کہ اگر کوئی آدمی خالی بیمار ہو گیا، مریض ہو گیا، تو چاہے وہ کتنا گنہگار ہو، لیکن جب تک وہ مریض رہے گا اللہ تعالیٰ کی طرف سے اسے ایک ڈگری حاصل ہے، کیا؟ کہ اس کی دعا قبول ہوتی رہے گی، دعا مانگے گا اس کی دعا قبول ہوتی رہے، دعا مانگے گا دعا قبول ہوتی رہے۔ ایک حدیث میں ارشاد فرمایا کہ اگر کوئی آدمی صرف 3 دن بیمار رہا اور صبر کیا اللہ کے فیصلے پر دل سے، بہت سے لوگ شکایت کرنے لگتے، میرے بھائیوں یہ شکایت کرنا کسی انسان سے، یہ بیماری کی شکایت در حقیقت اللہ تعالیٰ کی شکایت۔ ایک شاعر کہتا ہے وَإِذَا شَكَوْتَ إِلَى ابْنِ آدَمَ أَنَّمَا تَشْكُرُ رَحِيمَ إِلَى مَنْ لَا يَرْحَمُ، جب تم کسی انسان سے شکایت کرتے ہو تو کس بات، اصل میں اس بات کی شکایت کرتے ہو کہ رحمان تمہارے اوپر رحم نہیں کر رہا، حالانکہ اللہ تعالیٰ ہر حال میں اپنے بندوں پر مہربان، ان کا کوئی کام رحمت سے خالی نہیں۔ تو ایک حدیث میں ارشاد فرمایا کہ اگر کوئی آدمی خالی 3 دن بیمار رہا اور صبر کیا تو خرج من ذنوبہ ہی کیوم ولدت امہ، پھر وہ گناہوں سے ایسا پاک صاف ہو جاتا ہے جیسے آج ہی ماں کے پیٹ سے نکلا۔ یہ 3 دن بیمار رہنے پر بشارت، اور آگے سنیے۔ فرمایا من وعیک لیلتن فصبر ورضی بها عن اللہ عز وجل خرج من ذنوبہ کیوم ولدت۔ اگر کوئی آدمی خالی 1 رات بخار میں تڑپتا رہا اور صبر کیا اور اللہ کے فیصلے میں دل سے راضی رہا، تو وہ 1 رات کے بخار کے صبر کرنے پر وہ گناہوں سے ایسا پاک صاف ہو جاتا ہے جیسے آج ہی ماں کے پیٹ سے پیدا۔ میرے بھائیوں، بیماریوں پر اس قدر بشارتیں ہیں، اس قدر انعامات ہیں کہ ایک حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم نے یہاں تک فرما دیا کہ اگر بیمار یہ جان جائے کہ اس بیماری پر اللہ تعالیٰ کی طرف سے کیا کیا نعمتیں حاصل ہو رہی ہیں، کیا کیا بشارتیں مل رہی ہیں، کیا کیا انعامات مل رہے ہیں، اگر وہ کھلی آنکھوں دیکھ لے اور یقین کر لے یا اسے معلوم ہو جائے، تو وہ تمنا کرے کہ میں ساری زندگی بیمار ہوں، اس قدر بشارت ہے۔ مگر میرے بھائیوں، ہم لوگ کمزور ہیں، لہذا ہمیں بیماری مانگنا تو نہیں چاہیے، لیکن آ جائے تو صبر کرنا چاہیے۔ پھر وہ صبر بھی آسان کیسے ہوگا، اس پر جو جو بشارتیں اللہ تعالیٰ کی طرف سے، جو جو انعامات ہیں، وہ ہم سوچتے رہیں، ہم سوچتے رہیں، بار بار جب وہ سوچیں گے، اس سوچنے کی وجہ سے صبر کرنا بھی آسان ہو جائے۔ बाकी बीमारी मांगना नहीं चाहिए। ये भी तालीम है हदीस पाक में। एक सहाबी के पास रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले गए, हुजूर ने देखा वो ऐसा कमजोर निढाल बेबस हो गए हैं जैसे परिंदे का बच्चा चूजा बिल्कुल। हुजूर ने कहा तुमने कुछ दुआ मांगी थी अल्लाह से क्या? कहा क्या मांगा था? कब? मैंने अल्लाह से यूं कहा था कि अल्लाह मेरे गुनाहों की जो सजा आप आखिरत में मुझे देने वाले हैं मुझे दुनिया ही में दे दी। हुजूर ने फरमाया ऐसी दुआ नहीं मांगनी चाहिए थी, आप इसका तहम्मुल नहीं कर सकते, आप इसको बर्दाश्त नहीं कर सकते। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनके लिए दुआ मांगी और अल्लाह ताला ने उनको शिफा अता फरमाई। तो बात यह है कि बीमारी मांगना नहीं चाहिए, मांगना तो अल्लाह से आफियत चाहिए कि अल्लाह हमें आफियत में रखे, लेकिन मांगे बगैर अगर आ गई तो सब्र करना चाहिए। और सब्र का भी ये मतलब नहीं कि उसको दूर करने की दवा ना करें, दवा भी करें और दुआ भी करें, सिर्फ अल्लाह के फैसले पर एतराज ना करें। दिल से अल्लाह के फैसले पर राजी रहेंगे तो बीमारी पर सब्र करने पर जो इनामात हैं वो सारे इनामात मिले। क्या क्या इनामात है वक्त नहीं वरना मैं तफसील से आपको बताता। एक हदीस में है कि सलासतुन, तीन किस्म के लोग ऐसे हैं कि जन्नत में जाएंगे और बिला किसी हिसाब किताब के जाएंगे। उन्हीं तीन लोगों में एक वो शख्स है अल्लदीना यहमदून अल्लाह फिस्सर्रा वज़्ज़र। उन तीन लोगों में जो लोग बिला हिसाब किताब जन्नत में जाएंगे, एक वो खुशनसीब शख्स है कि जो अल्लाह की तारीफ करता है, शुक्र करता है हर हालत। क्या मतलब? आराम की हालत तब तो सब अल्हम्दुलिल्लाह कहते। कमाल यह है कि आप मुसीबत में हैं, बीमारियों में हैं, परेशानियों में हैं, फिर भी कोई पूछे क्या हाल है तो आप दिल से कहिए अल्हम्दुलिल्लाह अला कुल्ली हाल। अल्लाह की तारीफ है हर हाल में, मेरे अल्लाह ने जिस हाल में मुझे रखा मैं उस पर खुश हूं। अब आप कहेंगे मौलाना साहब ये बदन दुख रहा है, यहां दर्द है, यहां दर्द है, कराह रहा हूं, तो दिल से कैसे अल्हम्दुलिल्लाह निकलेगा? तो अल्हम्दुलिल्लाह निकालने का तरीका यह है कि आपको जितनी तकलीफ फिलहाल हासिल है आप ये सोचें कि इससे 10 गुना और ज्यादा भी तो तकलीफ हो सकती थी, वो तो नहीं आई, उस पर सोचकर दिल से अल्लाह का शुक्र अदा करें। फिर आप ये सोचें ये तकलीफ जितनी भी आई है वक्ती है, आज नहीं कल खत्म हो जाए। जहन्नम की तकलीफ वो इससे ज्यादा सख्त है। चुनांचे एक हदीस पाक में इरशाद फरमाया कि दुनिया में वो शख्स जो हर तरह से आजमाइशों में, मुसीबतों में, हर लाइन से परेशान रहा, कयामत के दिन अल्लाह ताला उसको एक जन्नत की एक नहर में डुबकी देकर निकालकर पूछेंगे क्या हाल है, दुनिया में तूने कभी कोई तकलीफ की शक्ल देखी? वो कहेगा मैं क्या जानूं तकलीफ क्या थी। और एक ऐसे शख्स को लाया जाएगा जो दुनिया में हर तरह से मजे में था, ऐश में था, कोई तकलीफ ही नहीं देखी उसने, उसको जहन्नम की एक नहर में डुबकी डालकर निकालकर पूछा जाएगा क्या हाल है, कभी दुनिया में राहत और आराम की शक्ल देखा तूने? वो कहेगा मैं क्या जानूं आराम क्या चीज है। पता चला दुनिया का आराम भी वक्ती है और दुनिया की तकलीफ भी वक्ती है, सब खत्म होने वाला। इस दुनिया में हमारा पेपर चल रहा है, कभी शुक्र का पेपर चलेगा और कभी सब्र का। दुनिया में जितने इंसान हैं अक्सर को अल्लाह ताला दो हालात से गुजारते हैं, कभी तंगी के हालात से और कभी आसानी के हालात से। तंगी के हालात में दिल से सब्र करना, अल्लाह के फैसले पर राजी रहना और दुआएं मांगते रहना। और दुआ मांगने के बाद भी अगर हालात दूर नहीं हो रहे, परेशानियां दूर नहीं हो रही, तो सोचना इसी में अल्लाह की कोई मसलहत है। अल्लाह का कोई काम हिकमत से खाली नहीं, मसलहत से खाली नहीं। मैं आपको एक हदीस सुनाता हूं, खाली आप वही हदीस सोच लिया करें तो कितनी बड़ी तसल्ली हो जाएगी। एक हदीस में आता है अफजलुल इबादती इंतजारुल फर्ज मिनल्लाह। यह हदीस क्या मतलब? कि एक आदमी मुसीबत के दूर होने के इंतजार में 10 साल से है, 15 साल से है, दुआएं भी मांग रहा है, मुसीबत दूर नहीं हो रहे, तो क्या करे? ये सोचे कि जब तक हम जिएंगे अगर मौत तक भी मुसीबत नहीं दूर हुई तो ये आप जो मुसीबत के दूर होने के इंतजार में है कि शायद अगले दिन दूर हो जाए, शायद उससे अगले दिन दूर हो जाए, शायद उससे, ये रोजाना आप जो मुसीबत के दूर होने के इंतजार में आपका वक्त गुजर रहा है, तो हदीस पाक में आता है कि ये लम्हा लम्हा जो मुसीबत के दूर होने के इंतजार में आप इंतजार कर रहे हैं और अल्लाह से उम्मीद लगाए हुए, तो फरमाया कि आपका ये लम्हा लम्हा अफजल इबादत में शुमार किया जाएगा। किसमें शुमार किया जाएगा? अफजल, अफजलुल इबादती इंतजारुल फर्ज मिनल्लाह। यहां तक हदीस पाक में कि कयामत के दिन वो लोग जो दुनिया में हालात में रहे, मुसीबतों में रहे, जब उनका अजर और सवाब बटने लगेगा, उनका इनाम बटने लगेगा, तो वो लोग जो दुनिया में आफियत में रहे, उन पर हालात नहीं आए, वो तमन्ना करेंगे, यवद्दु अहलुल आफिया, अहले आफियत तमन्ना करेंगे काश की दुनिया में उन पर ऐसे हालात आए होते कि उनकी खालों को कैंचियों से काटा गया होता, उस पर भी उन्होंने सब्र किया होता, ताकि आज ये अजीम इनाम उनको भी मिलता। दुनिया कयामत के दिन मुसीबत ज्यादा लोगों का जो इनाम है, जब वो बटने लगेगा तो ये आफियत वाले तमन्ना करें। तो मेरे भाइयों, हमें मुसीबत मांगना तो नहीं है, लेकिन आ जाए तो सब्र करना। और सब्र आसान कैसे होगा? उस पर जो बशारतें हैं, जो इनामात हैं, उसको सोचा जाए, उसके सोचने से वो सब्र आसान हो जाएगा। फिर अगर आप बीमारियों में मुब्तला हैं, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत को कहीं बेसहारा नहीं छोड़ा। हुजूर ने बीमारियां दूर करने की एक से एक दुआएं बताई, उन दुआओं को मालूम कीजिए और मालूम करके उसका मामूल बनाइए। एक सहाबी है हजरत उस्मान इब्न अबी العاص رضی اللہ تعالی عنہ شكا الى رسول الله صلی اللہ علیہ وسلم وجعا یجده فی جسده منذ اسلم۔ ان کا نام ہے حضرت عثمان ابن ابی العاص۔ جب سے انہوں نے اسلام قبول کیا، اس کے بعد سے ان کے بدن میں درد رہتا تھا، خطرناک درد، وہ آرام ہی نہیں ہوتا تھا۔ اللہ کے رسول کے پاس تشریف لائے، یا رسول اللہ مجھے یہ درد ہے، جاتا ہی نہیں۔ حضور نے ترکیب بتائی، کہا جس جگہ آپ کو درد ہے وہاں ہاتھ رکھیے، رکھنے کے بعد 3 مرتبہ بسم اللہ بسم اللہ بسم اللہ پڑھیے، اس کے بعد 7 مرتبہ یہ دعا پڑھیے، اعوذ بعزت اللہ وقدرتہ من شر ما اجد واحاذر، بس یہ دعا۔ وہ صحابی کہتے ہیں میں نے ایسا عمل کیا، میرا وہ درد کافور ہو گیا، چلا گیا، ختم ہو گیا۔ کہتے ہیں اس کے بعد تو پھر میں نے اپنے گھر والوں کو بھی اس دعا کو سکھانا شروع کر دیا۔ دیکھیے، اگر آپ کو بیماری، ایک بہت بڑے عالم ہے، تقی صاحب کے بھائی ہیں، مفتی رفیع صاحب، کہتے ہیں میں نے تو ہر نماز کے بعد اس دعا کو پڑھنے کا معمول بنا لیا، اور آج 80 سال کی عمر ہو گئی، مجھے کوئی موزی بیماری نہیں۔ تو اگر آپ بیماریوں سے بچنا چاہتے ہیں، تو ہمارے رسول نے اپنی امت کو کہیں بے سہارا نہیں چھوڑا، بیماریاں دور کرنے کی ایک سے ایک دعائیں بتائیں۔ ایک اور دعا یاد آ گئی، سن لیجئے۔ ایک حدیث میں آتا، فجر کی نماز کے بعد ایک صحابی حضور کے پاس تشریف لائے، حضور نے فرمایا فجر کی نماز پڑھ کر صرف 3 مرتبہ یہ دعا مانگ لوگے تو 4 قسم کی بیماریوں سے تمہاری حفاظت کی جائے۔ کیا کیا 4 بیماری؟ فرمایا لقوا یعنی فالج کی بیماری، دوسرے کوڑ کی بیماری، تیسرے اندھے پن کی بیماری، اور چوتھے پاگل پن کی۔ آپ غور فرمائیے، یہ 4 بیماریاں کس قدر مہلک ہیں، خطرناک ہیں، اگر کسی کو لگ جائے تو آدمی کتنا پریشان ہوتا۔ اب ان سے بچنے کے لیے کیا کرنا؟ بس دل پہ لے لیں کہ فجر کی نماز کے بعد یاد کر کے اس دعا کو 3 مرتبہ پڑھیں گے۔ بتا دوں وہ دعا، آپ لوگ معمول بنائیں گے، پڑھیے، سبحان اللہ العظیم وبحمده ولا حول ولا قوة الا باللہ۔ پھر پڑھ لیجئے ایک مرتبہ، سبحان اللہ العظیم وبحمده ولا حول ولا قوة الا باللہ۔ قربان جاؤ اپنے پیارے آقا محمد الرسول اللہ صلی اللہ علیہ وسلم پر۔ ہمارے نبی نے اپنی امت کی ہمدردی اور محبت میں ایسی پیاری پیاری دعائیں سکھائیں کہ بیماری بھی دور ہو جائے اور گناہ بھی معاف ہو جائیں۔ ایک حدیث میں آتا ہے کہ اگر کوئی بیماری کی حالت میں صرف 40 مرتبہ 40 کوئی صرف 40 مرتبہ یہ آیت کریمہ لا الہ الا انت سبحانک انی کنت من الظالمین بیماری کی حالت میں صرف 40 مرتبہ پڑھ لے گا، تو اگر اسی بیماری میں وہ دنیا سے چلا گیا تو اسے شہادت کا مقام ملے گا، اور اگر وہ بچ گیا تو اس کی مغفرت ہو جائے گی، اس کی بخشش ہو جائے گی، اس کے گناہ معاف۔ دیکھو دونوں ہاتھ میں لڈو، چلے گئے تو شہادت اور بچ گئے تو مغفرت۔ سب ارادہ کرو کہ بیماری کی حالت میں ہم یہ 40 مرتبہ پڑھنے کا ضرور اہتمام کریں گے۔ کرو گے؟ اب آپ دیکھیے، آپ عمل کا ارادہ کرتے جا رہے ہیں تو مجھے بھی ایک سے ایک دعائیں یاد آتی جا رہی ہیں۔ سنیے، ترمذی شریف کی روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اگر کوئی آدمی موت سے پہلے، یعنی مرض الموت میں انتقال سے پہلے، صرف 1 مرتبہ ان کلمات کو کہہ لے گا، لم تطعمہ النار، تو جہنم کی آگ اس کو جلا ہی نہیں سکتی۔ سوچی کتنی پیاری دعا حضور نے سکھائی، کہ 1 مرتبہ کوئی کہہ لے گا لم تطعمہ النار، جہنم کی آگ اس کو کھا نہیں سکتی، جلا نہیں سکتی۔ اب وہ कलिमात हैं, आप याद कर लीजिए, मैं बता रहा हूं। और हर आदमी हर बीमारी में ये सोचे कि हो सकता है ये आखिरी बीमारी हो, पढ़ लिया करे, तो अगर उसी बीमारी में इंतकाल कर गया तो जहन्नम से बच जाएगा। पढ़िए ला इलाहा इल्लल्लाहु वल्लाहु अकबर, चार जुमले हैं, अच्छी तरह जहन नशीन कीजिए। पहली मरतबा क्या पढ़ना है? ला इलाहा इल्लल्लाहु वल्लाहु अकबर। अब दूसरी मरतबा पढ़ना है ला इलाहा इल्लल्लाहु वहदहु ला शरीक ला, इतना बस। तीसरी मरतबा पढ़ना है ला इलाहा इल्लल्लाहु वहदहु लहुल मुल्क व लहुल हम्द। फिर चौथी मरतबा पढ़ना है ला इलाहा इल्लल्लाहु वला हौल वला कुव्वता इल्ला बिल्लाह। बस ये चार कलिमात हैं, जरा सा जहन नशी आप मोबाइल में टेप कर लें, रिकॉर्ड कर लें, बाद में सुनते रहें, याद कर लें और इसको पढ़ने का मामूल बना लें। इतनी जबरदस्त बशारत है मेरे भाइयों कि हदीस पाक में है कि अगर किसी ने इसको इंतकाल से पहले सिर्फ एक मरतबा इन कलिमात को कह लिया और फिर उसके बाद वो मर गया तो क्या होगा? जहन्नम की आग छू नहीं सकती। और क्या क्या बशारत है आपको सुनाऊं। एक रिवायत में है, अगर कोई बीमारी की हालत में कुलवल्ला शरीफ पढ़ता रहा और मर गया तो कब्र के अजाब से बच जाएगा। भाई कब्र का मसला बहुत अहम मसला है। एक हदीस में हुजूर फरमाते मा राईतु मंजरन इल्ला वल कब्र अफज़ा मिन। हुजूर फरमाते कब्र से ज्यादा डरावना और वो भयानक मंजर मैंने नहीं देखा। लिहाजा कब्र के अजाब से बचने की फिक्र करना चाहिए। और उसकी शक्ल यह है कि आदमी गुनाहों से बचे और उन दुआओं के और उन सूरतों के पढ़ने का बहुत एहतमाम करे जिनकी वजह से आदमी कब्र के अजाब से बचता है। मिसाल के तौर पर अगर कोई आदमी रात को सोने से पहले सूरे मुल्क की तिलावत का एहतमाम करेगा तो वो कब्र के अजाब से बचा दिया जाए। इसी तरह अल्लामा शामी रहमतुल्लाह अलैह ने आठ आदमियों को नकल किया है, समानियतुल ला युसअलून फी कुबूरहिम, आठ किस्म के वो खुश नसीब हैं जो जिनसे कब्र में सवाल ही नहीं होगा। उन्हीं में एक वो भी शख्स है जो सूरह मुल्क के पढ़ने का एहतमाम करता है रात को। उन्हीं में एक वो भी शख्स है किसी वबाई बीमारी के जमाने में उसका इंतकाल हो गया। और अगर वबाई बीमारियां ना आए, आप ये भी चाहते हैं, तो उसके असबाब जो बताए गए उससे बचने की कोशिश कीजिए। मिसाल के तौर पर एक हदीस में आता है मा ज़हरतिल फाहिशा फी कौमिन कत्तु, जब किसी कौम में बेहयाई वाला गुनाह आम हो जाता है तो अल्लाह ताला ताउन भेज देते हैं। ताउन एक वबाई बीमारी का, और फरमाया फिर नई नई बीमारियां, तरह तरह की बीमारियां आई। तो भाई अगर हम वबाई बीमारियों से बचना चाहते हैं, ताउन से बचना चाहते हैं, नई नई बीमारियों से बचना चाहते हैं, तो हर गुनाह से बचो और खास तौर से बेहयाई के गुनाह से अपने को बचाओ और अपने घर वालों को बचाओ। इसकी वजह से ज्यादातर वबाई बीमारियां आती हैं। बल्कि एक हदीस में यहां तक है वला फशस जना फी कौम इल्ला कसर फीहिमुल मौत, जब किसी कौम में बदकारी का गुनाह आम हो जाता है तो मौत की कसरत होती है। हम एक इलाके में पहुंचे, हमें बताया गया कि यहां पर एक दिन में एक एक इस एक महल्ले से एक एक दिन में सात सात जनाजे निकले। और यह भी बताया कि मरने वाली ज्यादातर जवान बच्चियां थी। अब गौर कीजिए, हो सकता उस इलाके में बेहयाई का गुनाह फैला हुआ हो, उसकी वजह से खुदा की पकड़ आ गई। बहरहाल सब बयान का खुलासा यह है कि ज्यादातर जो हालात आते हैं वो गुनाहों की वजह से आते हैं। आप चाहते हैं हालात ना आवें, आप अमन से चमन से रहें, तो गुनाहों से बचें। अगर गुनाह हो गया है तो जल्दी से तौबा करें। और किसी मुसीबत या हालात में घिर गए हैं तो उस मुसीबत के दूर करने की जरूर दुआ मांगें, लेकिन जब तक वो दूर नहीं हो रही तो आप टेंशन न लें, आप परेशान न रहें। उस पर जो अजर व सवाब के वादे हैं वो आप सोचते रहें और मुसीबत के दूर होने के इंतजार में रहें, तो आपका हर हर लम्हा अफजल इबादत में शुमार होगा। बुखारी शरीफ की रिवायत है इदा मरीदल अब्दु औ साफरा कुतिब लहु मिथ्लु मा काना यअमलु मुकीमन सहीहन, रवाहुल बुखारी। अगर कोई आदमी बीमार हो गया या सफर में चला गया तो सेहत के जमाने में या घर पर रहने के जमाने में जितने नेक आमाल का उसका मामूल था, वो सफर की वजह से या मरज की वजह से वो जितने नेक आमाल से महरूम हो गया, अब वो सारा सवाब बगैर किए आपको मिलता रहे। इसलिए मेरे भाइयों, इस सेहत के जमाने को गनीमत समझ के अपने औकात को नेक आमाल में घेर दो। अब तिलावत करना है, अब जिक्र करना है, अब तस्बीह पढ़ना है, अब नफिल पढ़ना है। देखो अभी रमजान आने वाला है, रमजान का इस्तकबाल करना किस चीज से? इबादतों से, तिलावतों से और रोजों से। और रमजान का सबसे बड़ा इस्तकबाल यह है कि हमारी जिंदगी में जो गुनाह है उसको छोड़ दे। रमजान की बरकतों से ज्यादा वही माला माल होगा जो तकवा वाली जिंदगी गुजारेगा। जितना तकवा के साथ रहेगा उतना रमजान की बरकतों से माला माल होगा। और तकवा का हासिल क्या है? अपने को गुनाह से बचा। अगर कोई आदमी रोजा रखा लेकिन उसने अपने को गुनाहों से नहीं बचाया तो रोजे की पूरी बरकत उसको नहीं मिले। एक हदीस में फरमाया, रुब साइमिन लैस लहु मिन सियामी इल्ला जुअ, बहुत से रोजेदार ऐसे हैं कि उनके हिस्से में सिवाय दिन भर के भूखा रहने की मेहनत के कुछ हाथ नहीं आता। यानी रोजे पर जो बशारत है, जो इनामात है, उन्हें नहीं मिलते। क्यों? इसलिए नहीं मिलते कि उन्होंने रोजा तो रखा मगर खाली पेट का रोजा रखा, आंख का रोजा नहीं रखा, जबान का रोजा नहीं रखा, कान का रोजा नहीं रखा। क्या मतलब? जैसे रोजे की हालत में आपका पेट खाना मांगता तो आप नहीं देते। क्यों? अल्लाह की तरफ से इजाजत नहीं है। ऐसी आंख हराम चीज मांगे आप मत दीजिए, अल्लाह की तरफ से इजाजत नहीं है। जबान झूठ और गीबत और बुरा गुनाह का काम करना चाहे आप मत करने दीजिए। कान से गाने मत सुनिए, कोई गुनाह मत कीजिए, तब जाके आपको हकीकी रोजा हासिल होगा और रोजे पर जो बशारतें हैं, जो इनामात हैं, वो सब आपको मिले। अल्लाह ताला जो बातें कही गई दिलों की गहराइयों में उतार दें और हम सबको उस पर अमल की तौफीक अता फरमाएं। वा आखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।